यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपाको जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले हालै दिनुभएको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ताका विषयमा छलफल। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको 14 महाधिवेशन र मुलुकको पछिल्लो राजनैतिक अवस्थाका बारेमा छलफल हुँदै। कोरोना भाइरसका शंकास्पद र संक्रमित व्यक्तिको उपचारका लागि अनुदान उपलब्ध गराउने सरकारको तयारी। आज हरिशयनी एकादशी, घर घरमा तुलसीको बिरूवा रोपिँदै। नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि र विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या 1,05,00,000 नाग्यो। युरोपेली युनियनले 14 राष्ट्रका नागरिकलाई आजदेखि प्रवेश अनुमति दिने। सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपाको जारी स्थायी कमिटी बैठकमा पूर्व निर्धारित कार्यसूचीका अतिरिक्त अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार हटाउन विभिन्न कोशिश भएको भन्ने सम्बन्धमा दिनुभएका पछिल्ला अभिव्यक्तिका विषयमा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजोको बैठकमा जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा यही असार 14 गते प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकार हटाउन छिमेकी भारतका संयन्त्र र पार्टीका नेताभित्रभित्र संलग्न भएको भन्ने अभिव्यक्ति दिनुभएको विषयमा छलफल भएको हो। यसै गरी निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ताका लागि निवेदन परेको विषयमा पनि हिजोको बैठकमा छलफल भएको प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। हिजोको बैठकको आरम्भमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं अध्यक्ष ओलीले व्यक्त गरेका भनाईका बारेमा अन्योल भएकाले स्पष्ट हुनुपर्ने जनाउँदै सो विषय छलफलमा प्रवेश गराउनु भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो।
आजको स्थायी कमिटिले अर्को दुईवटा विषयमा छलफल गर्यो। जननेता कमरेड मदन भण्डारीको जन्म जयन्तीको अवसरमा हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री कमरेड केपी शर्मा ओलीले आफ्नो सरकार हटाउन खोजेको, भारतसँग सम्बन्धित विषयहरू बोल्नु भएको, पार्टीका पनि नेताहरूको संलग्नता सन्दर्भमा पनि चर्चा भइरहेको सन्दर्भमा त्यस विषयमा स्पष्ट हुनुपर्ने आवश्यकता महसुस गरेर आज एउटा त्यो विषयमा छलफल भयो। र दोस्रो, दुई दिन अगाडि निर्वाचन आयोगमा नेकपा एमाले नाम गरेको नयाँ पार्टी दर्ता गर्न आवेदन दर्ता भएको कुरा पनि सुन्नमा आयो। त्यो सन्दर्भमा हाम्रो पार्टीको कुनै नेता कार्यकर्ताहरूको संलग्नता छ छैन भन्ने पनि प्रश्न उठेर स्पष्ट हुन आवश्यक महसुस गरेर छलफलको प्रक्रिया अगाडि बढ्यो।
प्रवक्ता श्रेष्ठका अनुसार सो विषयमा वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता श्रेष्ठ विदुराम भूषाल, अष्टलक्ष्मी साके, मुकुन्द नेउपाने, भीमबहादुर रावल, रघुजी पन्त, युवराज गिमाली, गणेश शाह, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भूषाल, गोकर्ण विष्ट, भीम आचार्य सहित 18 जनाले विचार राख्नु भएको थियो। जवाफमा प्रधानमन्त्री ओलीले आफूले बोलेका कुराबारे स्पष्ट पार्नु भएको र आफू पार्टीप्रति विश्वस्त रहेको जनाउनु भएको जानकारी पनि प्रवक्ता श्रेष्ठले दिनुभयो। बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको राजीनामा मागेको भनी समाचार आएको बारे पत्रकारको प्रश्नमा प्रवक्ता श्रेष्ठले राजीनामाको कुरा नआएको स्पष्ट गर्नुभयो। नेता श्रेष्ठले भन्नुभयो, बैठकमा सरकार र पार्टीबारे विभिन्न कुराहरू भएको छलफल जारी छ, यसबीचमा अध्यक्षका बीचमा छलफल हुन्छ, आवश्यकता अनुसार सचिवालय बस्छ र आवश्यकता अनुसार स्थायी कमिटिले संश्लेषण गर्छ, राजीनामाका बारेमा कुरा भएको होइन। प्रवक्ता श्रेष्ठले भन्नुभयो, स्थायी कमिटिको बैठक आज बिहान 11 बजे बस्नेछ। उता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको आगामी फागुन 7 देखि 10 गतेसम्म हुने 14 महाधिवेशनको बारेमा छलफल भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो बसेको केन्द्रीय कार्यसमितिको बैठकमा देशको राजनैतिक अवस्था, कोरोना महामारी, संसदमा प्रस्तुत नागरिकता विधेयक लगायतका विषयमा पनि छलफल भएको पार्टीका केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिनुभयो।
बैठकमा खास गरिकन दुईटा महत्वपूर्ण एजेन्डा प्रस्तुत भएको छ, त्यसमा छलफल भइरहेको छ। एउटा 14 महाधिवेशनको कार्यतालिका, जुन लकडाउनको कारणले गर्दा विभिन्न कार्यक्रमहरू स्थगित भएको थियो, प्रभावित भएको छ, प्रभावित भएका कार्यक्रमहरूलाई सच्याइएको छ र 14 महाधिवेशनको कार्यतालिका बारेमा, र दोस्रो, अहिले संसदमा जुन नागरिकता विधेयक जुन प्रस्तुत भएको छ सरकारको तर्फबाट, त्यसको बारेमा, यो दुईटा एजेन्डाको बारेमा महत्वपूर्ण छलफल भइरहेको छ।
महाधिवेशनको कार्यतालिका परिवर्तन हुन्छ कि हुँदैन?
नवीकरण, क्रियाशील सदस्य, वितरण र त्यसपछि गाउँ अधिवेशन, वडा अधिवेशन र क्षेत्रीय अधिवेशन, प्रदेश अधिवेशन, जिल्ला अधिवेशन र प्रदेश अधिवेशन, यो सबै अधिवेशनहरूको केही परिवर्तनहरू भएको छ। तर 14 केन्द्रीय महाधिवेशन 2077 फाल्गुन 7, 8, 9 र 10 गते काठमाडौँमा गर्ने भन्ने जुन पहिला हाम्रो निर्णय भएको थियो त्यो निर्णय यथावत नै छ।
कांग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादव कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज बिहान 11 बजे पुनः बस्नेछ। सरकारले कोरोना भाइरसका शंकास्पद र संक्रमित व्यक्तिको उपचारका लागि अनुदान उपलब्ध गराउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको लक्षण भएका र नभएका संक्रमितको अवस्था हेरी बिरामीलाई वर्गीकरण गरेर अनुदानका लागि मन्त्री परिषदमा प्रस्ताव पेश गरेको जनाएको छ। मन्त्रालयका नीति तथा योजना प्रमुख डाक्टर गुणराज लोहनीले कोरोना भाइरसका शंकास्पद र संक्रमित व्यक्तिका लागि प्रतिदिन प्रति व्यक्ति 200 देखि 15,000 रूपियाँसम्म खर्चका लागि अनुदान प्रस्ताव मन्त्री परिषदमा लगिएको बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अबको केही दिनभित्र देशभर 33 प्रयोगशालाबाट पीसीआर परीक्षण गरिने बताउनु भएको छ। हिजो नेपाल रेडक्रस सोसाइटीले प्रदान गरेको स्वास्थ्य सामग्री बुझ्नुहुँदै मन्त्री ढकालले अहिले 23 प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको र चाँडै थप 10 प्रयोगशाला स्थापना गरी दैनिक 10,000 परीक्षण गर्ने तयारी गरिएको बताउनुभयो। मन्त्री ढकालले अहिलेसम्म देखिएका 13,000 संक्रमित मध्ये 94% विदेश बाट आएका र 6% समुदाय स्तरमा संक्रमण फेला परेको पनि बताउनुभयो। रेडक्रस सोसाइटी र कोका कोला फाउण्डेशनले 7 भेन्टिलेटर सहित मास्क, चश्मा लगायत करिब 1,57,00,000 मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए। संसदको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि एकीकृत रूपमा योजना बनाउन सरकारलाई निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकमा समितिकी सभापति जयपुरी घरतीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहमा समन्वय अभाव देखिएकाले एकीकृत योजना ल्याउनुपर्ने बताउनुभयो। बैठकमा समितिका सदस्यहरूले एकीकृत रूपमा औषधि, जनशक्ति र पीसीआर मेसिनको व्यवस्थापन र परीक्षणको दायरा बढ़ाउनुपर्ने बताउनुभयो। बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति तथा योजना प्रमुख डाक्टर गुणराज लोहनीले परीक्षणको दायरा बढ़ाउन थप 10 प्रयोगशाला विस्तार गर्न थालिएको जानकारी दिनुभयो। हिजो थप 316 कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या 13,564 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयद्वारा आयोजित नियमित मीडिया ब्रिफिङमा हिजो मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा हिजो थप 245 पुरूष र 171 महिलामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। त्यस्तै हिजो थप 60 कोरोना भाइरसको संक्रमण मुक्त भएसँगै हालसम्म संक्रमण मुक्त भई घर फर्कनेको संख्या 3,194 पुगेको छ। नेपालमा हालसम्म 277 महिला र 2,966 पुरूष संक्रमण मुक्त भएको पनि मन्त्रालयले जनाएको छ। देशका विभिन्न प्रयोगशालामा हालसम्म जम्मा 2,28,341 पीसीआर विधिबाट परीक्षण गरिएको छ। पछिल्लो 24 घण्टामा 4,711 पीसीआर विधिबाट परीक्षण गरिएको पनि हिजो आयोजित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभएको छ। हिजो देशका विभिन्न स्थानमा रहेका क्वारेन्टीनमा 53,070 हिजोसम्म रहेका छन् भने विभिन्न आइसोलेसन स्थलहरूमा 10,341 रहेको पनि मन्त्रालयले जनाएको छ। राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले कोरोना भाइरसको रोकथामका लागि प्रदेश र स्थानीय सरकार बीचको सहकार्य, समन्वय र आवश्यकताका आधारमा रकम विनियोजन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ। समितिको हिजो सिंहदरबारमा बसेको बैठकले प्रदेश र स्थानीय तहको समन्वयमा क्वारेन्टीन र आइसोलेसन सेन्टरको व्यवस्थापन तथा अनुगमन गर्न र उपत्यका आउने जाने नागरिकको सन्दर्भमा बिरामी, कर्मचारी र व्यवसायलाई सरलीकृत गर्न सरकारलाई निर्देशन दिएको छ। बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले कोरोना भाइरसको रोकथामका लागि स्थानीय तहहरूमा भएका सबै खर्च केन्द्र सरकारले नै व्यवस्था गरेको जानकारी दिनुभयो। उहाँले कोरोना भाइरस संक्रमणको नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी रूपमा समन्वय भइरहेको पनि बताउनुभयो। नेपाली कंग्रेसले कोरोना भाइरसका सन्दर्भमा सरकारले गरेका कार्य र आगामी तयारीका विषयमा जानकारी दिन तथा पार्टीले बारम्बार उठाउँदै आएका विषयहरूमा सरकारको ध्यानाकर्षण गराएको छ। कांग्रेसद्वारा गठित कोविड 19 अनुगमन समितिका संयोजक एवं पार्टीका सहमहामन्त्री डाक्टर प्रकाश शरण महत नेतृत्वको प्रतिनिधि मण्डलले हिजो स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेटेर ध्यानाकर्षण गराएको छ। कोरोना भाइरस महामारीका कारण विदेशमा अलपत्र परेका 11,000 भन्दा बढ़ी नेपालीलाई सरकारले उद्धार गरी स्वदेश ल्याएको छ। विदेश स्थित नेपाली दूतावास मार्फत नावली संकलन गरी प्राथमिकताका आधारमा उद्धार गरी ल्याइएका नेपालीलाई विभिन्न होल्डिङ सेन्टर हुँदै स्थानीय तहको क्वारेन्टीनमा पठाउने गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यस सम्बन्धी यो रिपोर्ट संवाददाता यशोदा अधिकारीबाट।
सरकारले कोरोना भाइरस संक्रमणका कारण विभिन्न मुलुकमा अलपत्र परेका र नेपाल फर्कन चाहने नेपालीहरूको उद्धार गरिरहेको छ। साउदी अरब, कुवेत, कतार, मालदिव्स, युएई र अमेरिका लगायतका 21 मुलुकबाट नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको चार्टर विमानले दिनमा 10 वटासम्म उडान गरी नेपाली नागरिकलाई उद्धार गरेर ल्याइरहेको छ। विदेश स्थित नेपाली नियोगहरूले प्राथमिकताका क्रम निर्धारण गरेर स्वदेश फर्कन चाहने नेपालीहरूको नामावली परराष्ट्र मन्त्रालयमा बुझाएपछि सरकारले उद्धार गर्न लागेको हो। 79 मुलुकमा रहेका 57,000 नेपालीको नामावली प्राप्त भएकोमा पहिलो चरणमा सरकारले 45,000 नेपाली स्वदेश फर्काउन लागेको, विदेशमा रहेका नेपालीहरूको उद्धार संयोजन गरिरहनुभएका परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले जानकारी दिनुभयो।
79 देशबाट 57,000 नेपालीहरूको नामावली प्राप्त भएको छ र प्रसारण अन्तर्गत 45,000 नेपालीहरू स्वदेश फर्किन चाहनु भएको छ।
कोरोना भाइरस संक्रमण विश्वभर फैलिरहेका बेला सरकारले विदेशमा अप्ठ्यारोमा परेका नेपाली नागरिकलाई स्वदेश फर्काउन थालेको हो। विभिन्न मुलुकबाट उद्धार गरी विमानस्थल ल्याइएपछि सरकारले व्यवस्था गरे अनुसार यात्रुहरूलाई होल्डिङ सेन्टरमा सम्पूर्ण विवरण लिएपछि सम्बन्धित स्थानीय तहमा पठाउने गरिएको छ। विदेशमा पीसीआर जाँच गरेर आउनेहरूलाई होम क्वारेन्टीनमा बस्ने गरी घरमै पठाइन्छ भने पीसीआर जाँच नभएकाहरूलाई स्थानीय तहको क्वारेन्टीनमा 14 दिन अनिवार्य बस्ने गरी पठाउने गरिन्छ। आफ्नै खर्चमा होटलमा बस्न चाहनेहरूका लागि पनि सुविधा दिएको सहसचिव घिमिरेले बताउनुभयो।
7 वटा प्रदेशहरूको 7 वटा होल्डिङ सेन्टरहरू छ, उहाँहरूलाई ती होल्डिङ सेन्टरहरूमा लगिन्छ र त्यहाँ स्वास्थ्य जाँच गरिन्छ। त्यसपछि उहाँहरूलाई चाहिँ स्वास्थ्यसँग सम्बन्धित चाहिँ विवरणहरू भराइन्छ। उहाँहरूलाई नेपाल टेलिकमको सिम कार्ड हामीले दिन्छौँ, स्थानीय तहमा पठाइन्छ, उहाँहरू क्वारेन्टिनमा बस्नुहुन्छ अनि 14 दिनको क्वारेन्टाइनपछि चाहिँ उहाँहरू आफ्नो घरमा जानुहुन्छ।
श्रमका लागि विभिन्न मुलुकमा रहेका गर्भवती महिला र अल्पत्र परेका कामदारलाई सरकारले उद्धारको प्राथमिकतामा राखेको छ। लकडाउनका कारण 3 महिनादेखि नियमित उडान नहुँदा विभिन्न मुलुकमा रोजगारी गुमाउनुका साथै अन्य समस्याहरूबाट अल्पत्र परेका नेपाली नागरिकलाई सरकारले नेपाल फर्काइरहेको छ। सर्वोच्च अदालतको आदेश अनुसार श्रम मन्त्रालयले बनाइरहेको निर्देशिका स्वीकृत भइसकेपछि अल्पत्र परेका नेपालीलाई वैदेशिक रोजगार कल्याणकारी कोषबाट टिकटको व्यवस्था गरेर स्वदेश फर्काइने बताउनुहुन्छ विदेशमा रहेका नेपालीहरूको उद्धार कार्यको संयोजन गरिरहनुभएका परराष्ट्र मन्त्रालयका सहसचिव घिमिरे।
रोजगारदाता कम्पनीहरूले टिकट नदिएका र अल्पत्र परेकाहरूलाई सरकारले रकम हालेर चाहिँ ल्याउनुपर्छ भनेर सर्वोच्च अदालतले आदेश जारी गरेको छ। त्यो अनुसार श्रम मन्त्रालयले चाहिँ निर्देशिका बनाइरहेको छ। निर्देशिका स्वीकृत भइसकेपछि चाहिँ पालीहरू जो अलपत्र पर्नु भएको छ वैदेशिक रोजगार कल्याणकारी कोषबाट टिकटको व्यवस्था गरेर स्वदेश फर्किनुहुन्छ।
सरकारले हालसम्म विभिन्न 21 वटा मुलुकबाट 81 वटा चार्टर उडान मार्फत 12,189 जना नेपाली नागरिकलाई उद्धार गरेको छ। पहिलो चरणमा 45,000 नेपालीलाई उद्धार गरिसकेपछि स्थानीय तहको क्वारेन्टिनको अवस्था अनुसार सरकारले दोस्रो चरणमा पनि उद्धार जारी राख्ने जनाएको छ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
नेपालमा कोरोना भाइरसको अनुवंशको अध्ययन शुरू गरिएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले नेपाली वैज्ञानिक र अनुसन्धानकर्ताबाट कोरोना संक्रमितमा रहेकाको अनुवंशको अध्ययन थालेको हो। बुटोल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर मेसिन जडान गरी हिजोदेखि सञ्चालनमा आएको छ। मेसिन जडान भएसँगै प्रदेश नम्बर 5 कोरोनाको परीक्षण तीव्र गतिमा बढ़ने अपेक्षा गरिएको छ। प्रदेश नम्बर 5 सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले मेसिनको शुभारम्भ गर्दै प्राविधिक रूपमा गर्नुपर्ने काम अस्पताल र अस्पतालका कर्मचारीले गर्नुपर्ने तथा अस्पतालका लागि चाहिने आवश्यक स्रोत साधन सरकारले जुटाउने बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नुपर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
शनिबारबाट नेपालमा भित्रेको
विज्ञापनपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। आज हरिशयनी एकादशी भगवान विष्णुको पूजा आराधना गरी भक्तिभावपूर्वक मनाइँदैछ। पौराणिक कथन अनुसार मोर नामक दैत्यको आतंकबाट देवताहरूलाई मुक्ति दिलाउन भगवान विष्णुले ठूलो संघर्ष गर्नु परेको र युद्धका थकानबाट विश्रान्ति लिन बदी आश्रम स्थित हेमावती गुफामा गई शयन गरेको सम्झना स्वरूप आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो। वैदिक परम्परा अनुसार आजदेखि प्रारम्भ भएको चतुर्मासभरि भगवान विष्णुप्रति आधार प्रकट गर्दै धार्मिक चिन्तन तथा अनुष्ठान गरी पूजा आजा गरिन्छ। आजै मानव मात्रका लागि आरोग्यदायक एवं महाऔषधिको गुण भएको वनस्पति तुलसी आफ्नो घर आँगनमा रोपेर विष्णुको प्रतीकका रूपमा पूजा गर्ने चलन छ। पशुपति क्षेत्र विकास कोषको गुरू योजना कार्यान्वयन गर्दा संस्कृति र सम्पदाको संरक्षण हुनुपर्नेमा सांसदहरूले जोड़ दिनुभएको छ। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हिजोको बैठकमा सांसदहरूले पशुपति क्षेत्रमा नयाँ संरचना निर्माण गर्दा मौलिकता जगेर्नामा ध्यान दिनुपर्ने बताउनुभयो। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। गैराती 12 बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 5 रूपियाँ र डिजेल तथा मट्टी तेलमा प्रति लिटर 2 रूपियाँ वृद्धि गरिएको निगमले जनाएको छ। नयाँ मूल्य अनुसार पेट्रोल प्रति लिटर 101 रूपियाँ तथा डिजेल र मट्टी तेल प्रति लिटर 87 रूपियाँ कायम भएको पनि निगमले जनाएको छ। शनिबार भारतबाट नेपाल प्रवेश गरेको सलह किरा हिजो साँझ काठमाडौँको आकाशमा देखिएको छ। सलहको ठूलो हुल काठमाडौँका विभिन्न स्थानमा पूर्वबाट पश्चिमतिर गएको देखिएको थियो। करिब 5-7 लाखको संख्यामा रहेको सलहको हुल स्वयम्बु माथिबाट नागार्जुनको जंगलतिर बास बस्न गएको अनुमान गरिएको छ भने एक हुल ललितपुरतिर पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव प्रसाद हुमागाईले जानकारी दिनुभयो। सलहको यो हुल रातभर बास बसेर पश्चिमतिर जाने अनुमान गरिएको छ। मंगलबार पूर्वी दिशाबाट पश्चिमतिर बहेको हावासँगै सलह किरा पनि पश्चिमतिर सरेको अनुमान गरिएको छ। सलह किरा फट्याङ्ग्रा प्रजातिको एक झुण्डमा 4-8 करोड़ संख्यामा उडान गर्ने र ठूलो परिमाणमा खेती वा वनस्पति नष्ट गर्न सक्ने किरा हो। यो किराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँड समेत खाइदिन्छ। प्रत्येक किराले प्रत्येक दिन आफ्नो तौल बराबर वनस्पति खाने गर्छ, त्यसैले यसको विकास छिटो हुन्छ र धेरै क्षति पुर्याउँछ। यो किरा झुण्डमा हुने भएकाले क्षतिको प्रतिशत बढ़ी हुने गरेको छ। शनिबार नेपालमा भित्रिएको सलह किराले बाली सखा पार्न थालेपछि मकवानपुरका किसानहरू चिन्तामा परेका छन्। किसानहरूले थन्काउने तयारी गरेको मकै बाली सलहले सखा पारेको हो। मकवानपुरबाट संवाददाता कृष्ण उदास खनालको यो रिपोर्ट।
शनिबारबाट नेपालमा भित्रिएको सलह किराले बाली सखा पारेपछि चिन्ता जनाउँदै मकवानपुरको गढी सातका स्थानीय कृषक
सलह किराले हजुर बोटको जाने टुप्पो टुप्पो खाएर पात सबै खाएर जाने अब यो मकै समेत अब मकैको यो टुप्पो टुप्पो सबै झार्छ पात सबै झार्छ यो सर निकै क्षति भइरहेको छ सर मकै बारीमा टन्नै छ सर यो मकै भित्र हिजो बोट बोटमा रुख रुखमा ठुल्ठुलो उजै उजै रुखमा बसेर ती मकै क्षतिमा आयो सर
पाक्नै लागेको मकै बाली सखा पार्न थालेपछि आफूहरू मारमा परेको मकवानपुरको गढीका किसानहरूले गुनासो गरेका छन्।
अब रुख सबै सिद्धिसक्यो देख्नु होला अहिले अहिले माटो छर्दाखेरि हान्दाखेरि मकै भित्र हुटुटु निस्किन्छ माटो छर्यो यता आउँछ यो यता छर्यो त्यति नै भइरहन्छ हुटुटु आगो आइछ।
तत्काल किरा नियन्त्रणका लागि कुनै उपाय नहुने र स्थानीयहरूले आफूसँग भएको संयन्त्र र साधनहरू प्रयोग गरी भगाउन सक्ने मकवानपुर गढी कृषि विकास शाखाका प्रमुख विज्ञ चन्द्रकान्त चौधरीले सुझाव दिनुभयो।
हाम्रो चाहिँ प्राविधिक टिम चाहिँ परिचालन भएको छ र हामीले चाहिँ किसानहरूले चाहिँ अब घरेलु उपायहरू जस्तै कि थाल ठटाउने टिनहरू ठटाउने यसो बालुवाहरू चाहिँ माटोहरू ढुङ्गाहरू फालेर चाहिँ हिर्काउने बारीमा चाहिँ गएर चाहिँ मकैको बोटहरू हलाउने त्यसरी चाहिँ यो किराले चाहिँ भगाउने भनेर चाहिँ हामी चाहिँ प्रयास गरिरहेका छौँ। यदि यसले पनि गरेन भने यसको अन्तिम उपाय भनेको चाहिँ विषादी छर्ने नै हो र अहिले हामीले चाहिँ किसानहरूलाई चाहिँ एक ठाउँमा जम्मा गरेर अब विषादी छर्ने तयारी
सलह किरा नियन्त्रणका लागि प्रदेश सरकारले अभियान सञ्चालन गरिसकेको बागमती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर योगेन्द्र कुमार कार्कीले जानकारी दिनुभयो।
अहिले आइरहेको छ सानो सानो झुण्डामा भएकोले चाहिँ कति क्षति पुर्याउँछ भन्ने कुरा पनि हामीले आकलन गर्नु पर्यो। अब यसको क्षतिलाई नै आकलन गर्नु परेको सानो सानो झुण्डा भयो भने थोरै क्षति पुर्याउला अर्थात् यो चाहिँ सबै रुखहरूमा हरियो पातहरू सबै खाने भने जङ्गललाई मात्रै खाने अथवा बालीमा नआउने किसिमले गर्न सकिन्छ कि भगाउन सकिन्छ कि हामी यसलाई जसरी नियन्त्रण गर्न सक्छ नियन्त्रण गर्ने किसिमले चाहिँ हामी दत्तचित्तबाट चाहिँ सबैजना लागिरहेछौँ।
विज्ञहरूका अनुसार लामो समयपछि नेपालमा भित्रिएको सलह किराले मकवानपुर सहित देशका विभिन्न जिल्लाहरूमा आतंक मचाइरहेका कारण यसको नियन्त्रणका लागि स्थानीय सहित तिनै तहका सरकारी नीति बनाउन आवश्यक देखिन्छ। कृष्ण उदास खनाल, रेडियो नेपाल, मकवानपुर।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खानेपानी तथा ढल व्यवस्थापन विभाग पानी पोखरी काठमाडौँमा कार्यरत सिनियर डिभिजनल इन्जिनियर राजकुमार साके विरूद्ध 10,77,50,000 बराबर गैर कानूनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत काठमाडौँमा हिजो आरोप पत्र दायर गरेको छ। आयोगले निज राजकुमार साकेले सार्वजनिक सेवामा प्रवेश गरेको मितिदेखि 2076 फागुन मसान्तसम्म आर्जन गरेको सम्पत्ति मध्ये 10,77,50,000 रूपियाँ बराबर अवैध सम्पत्ति आर्जन गरेको जनाएको छ। त्यस्तै आयोगले नेपाल विद्युत प्राधिकरणको फोरमेनबाट अवकाश प्राप्त टहल बहादुर कार्की विरूद्ध 1,09,87,000 गैर कानूनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा आरोप पत्र दायर गरेको अख्तियारका प्रवक्ता प्रदीप कुमार खोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। बाजुराको बुढीनन्दा नगरपालिका पाटन क्षेत्रमा भेटिएको कंकाल 2 वर्ष अगाडि बेपत्ता भएका संचारकर्मी तेजु खड्काको भएको पुष्टि भएको छ। विक्रम सम्बत 2076 मक्सिरमा कंकाल भेटिएकोमा परीक्षणपछि खड्काको भएको पुष्टि भएको हो। नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा डीएनए परीक्षणका लागि पठाइएको कंकाल परीक्षणपछि खड्काकै पुष्टि भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक टंक प्रसाद भट्टराईले बताउनु। अब के अन्तर्राष्ट्रिय समाचार। विश्वभर कोरोना संक्रमितको संख्या हालसम्म 1,05,83,800 नागेको छ। संक्रमणपछि स्वस्थ हुनेको संख्या 57,94,400 पुगेको छ। कोरोना संक्रमणका कारण हालसम्म 5,13,800 बढ़ीको मृत्यु भएको छ। कोरोनाले अत्याधिक आक्रान्त अमेरिकामा 27,27,000 बढ़ी संक्रमित भएका छन् भने 1,30,000 बढ़ीको मृत्यु भएको छ। ब्राजिलमा 14,08,000 बढ़ी संक्रमित भएका छन् भने 59,600 बढ़ीको मृत्यु भएको छ। छिमेकी मुलुक भारतमा 5,85,000 कोरोना संक्रमित भएका छन् भने 17,400 बढ़ीको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ। यसैबीच अमेरिकाका वरिष्ठ स्वास्थ्य अनुसन्धानदाता एन्थोनी फसीले अमेरिकामा प्रत्येक दिन 1,00,000 संख्यामा कोरोना भाइरस संक्रमण बढ़े पनि आफू अचम्मित नहुने बताउनु भएको छ। अमेरिकामा अहिले कोरोना भाइरस संक्रमण नियन्त्रणमा आउन नसकेको बताउँदै उहाँले अमेरिकामा मास्क र सामाजिक दूरी प्रयोग अझै पनि नआएको औल्याउनु भएको छ। पछिल्ला दिनहरूमा अमेरिकाको फ्लोरिडा, एरिजोना र टेक्सास राज्यहरूमा कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढ़िरहेको छ। युरोपेली संघ ईयूले 14 देशका नागरिकलाई सुरक्षित नागरिकको संज्ञा दिँदै जुलाई 1 युरोपेली राष्ट्रहरूमा प्रवेशको अनुमति दिने भएको छ। सुरक्षित देशमा अस्ट्रेलिया, क्यानाडा, जापान, मोरक्को र दक्षिण कोरिया लगायत अन्य देश भने पनि चीन, अमेरिका र ब्राजिललाई समावेश गरिएको छैन। युरोपेली राष्ट्रहरूमा युरोपेली नागरिकहरूलाई भ्रमण गर्न भने यसअघि नै खुकुलो पारिसकिएको छ। अब आर्थिक समाचार।
सरकारले सेती नदी जलविद्युत आयोजनालाई विद्युत उत्पादन अनुमति प्रदान गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय मार्फतको विद्युत विकास विभागले सो आयोजनालाई सोमबार विद्युत उत्पादन अनुमति पत्र प्रदान गरेको हो। भिजन लुम्बिनी ऊर्जा विकास कम्पनी लिमिटेडले कास्कीमा 25 MW क्षमताको आयोजनाको निर्माण शुरू गरेको छ। भिजन लुम्बिनी ऊर्जा विकास कम्पनी लिमिटेडका कार्यकारी अध्यक्ष जगत बहादुर पोखरेलले आयोजनाको निर्माण कार्य गत वैशाख 22 शुरू भएको जानकारी दिनुभयो। कुल 5 अर्ब रूपियाँ लगानीमा निर्माण गरिने आयोजनाको शुरूआतमा सिभिल निर्माणतर्फको सेटलिङ बेसिन पानी थिग्र्याउने पोखरी खन्ने काम भइरहेको छ। मंगलबार बजार खुलेदेखि नै उच्च रूपले बढ़ेको नेप्से परिसूचक अन्तिम तेस्रो पटक 6% बढ़ेपछि कारोबार नै बन्द भएको छ। बजार खुलेको 2 घण्टामा नेप्से परिसूचक 6% अर्थात 72.5 अंकले बढ़ेर 1,260.75 बिन्दुमा पुगेको छ। यी बजार खुलेको 48 मिनटमा नेप्से परिसूचक 4% बढ़ेपछि 20 मिनटको लागि शेयर कारोबार बन्द भएको थियो भने 1 घण्टा 17 मिनट पछि बजार 5% बढ़ेपछि 40 मिनटको लागि कारोबार स्थगन भएको थियो। मंगलबार कारोबार भएका 12 उपसमूह मध्ये 2 उपसमूहको सूचक नकारात्मक देखिएको छ भने बाँकी सबै उपसमूहको सूचक सकारात्मक देखिएको छ। मंगलबार विभिन्न 134 कम्पनीहरूका 4,89,537 किता शेयरहरू 22,72,12,194 रूपियाँमा किनबेच भएका थिए। मंगलबार सुनको भाव सामान्य रूपले घटेको छ। पछिल्लो समय उच्च दरले बढ़िरहेको सुनको भाव मंगलबार तोलामा 100 रूपियाँले घटेको हो। नेपाल सुनचान्दी व्यवसाय महासंघले मंगलबार सुनको भाव प्रति तोला 91,200 रूपियाँ र तेजाबी सुनको मूल्य 90,765 रूपियाँमा कायम भई कारोबार भएको जनाएको छ। मंगलबार चाँदीको भाव भने स्थिर रही प्रति तोला 945 रूपियाँमा कारोबार भयो। दही चिउरा खाने दिन असार 15 5.5 करोड़को दही बिक्री भएको छ। निजी क्षेत्रका डेयरी व्यवसाय र सरकारी स्वामित्वमा सञ्चालित दुग्ध विकास संस्थान DDCबाट 5,46,60,000 दही बिक्री भएको जनाइएको छ। निजी क्षेत्रका दुग्ध व्यवसायको संस्था नेपाल डेयरी एसोसिएसनबाट देशैभर 4,30,000 लिटर दही बिक्री भएको एसोसिएसनका महासचिव सचिव प्रहलाद दाहालले जानकारी दिनुभयो। असार 15 गत वर्षको तुलनामा यस वर्ष डीडीसीको दही खपतमा 10% कमी भएको छ। सबैभन्दा धेरै दही काठमाडौँ उपत्यकामा खपत हुँदै आएकोमा बन्दाबन्दीका कारण उपत्यका छाड्नेहरू वृद्धि हुँदा खपतमा कमी आएको डीडीसीले जनाएको छ। डीडीसीका महाप्रबन्धक रुद्र प्रसाद पौडेलले यस वर्ष काठमाडौँ उपत्यकामा 30,000 लिटर र बाहिर 40,000 लिटर गरी 70,000 लिटर दही बिक्री भएको जानकारी दिनुभयो।
भुवन प्रसाद आचार्य आर्थिक समाचारका साथमा अब खेल समाचार।
राष्ट्रिय खेलकुद विकास ऐन असार 17 कार्यान्वयनमा आउने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीबाट असारको दोस्रो साता प्रमाणीकरण भएको विधेयक असार 17 कार्यान्वयनमा आउने भएको हो। संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएको विधेयकलाई राष्ट्रपति भण्डारीले असार 11 गते प्रमाणीकरण गर्नुभएको थियो। ऐन प्रमाणीकरण भएको 7 दिनबाट लागू हुने उल्लेख छ। सोही अनुसार असार 17 गतेबाट ऐन कार्यान्वयनमा आउने युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता मानबहादुर विकले जानकारी दिनुभयो। खेलकुद विकास ऐन 2048 संशोधन गर्दै सरकारले नयाँ ऐन कार्यान्वयनमा ल्याएको हो। खेलकुद क्षेत्रलाई थप व्यवस्थित बनाउन भन्दै सरकारले लामो समयदेखि नयाँ ऐन निर्माणको गृह कार्य गरिरहेको थियो। प्रवक्ता विकेका अनुसार ऐन कार्यान्वयनका लागि मन्त्रालयले आन्तरिक गृह कार्य गरिरहेको छ। कुन बुदा कसरी कार्यान्वयन लागू गर्ने भन्ने विषयमा छलफल भइरहेको छ। ऐनले स्पष्ट रूपमा बोलेको विषय तत्काल लागू हुन्छ। नियावली अनुसार हुने विषय कार्यान्वयन हुन केही समय लाग्ने प्रवक्ता विकले बताउनुभयो। ऐन पूर्ण रूपमा कार्यान्वयन हुन केही समय लाग्ने मन्त्रालयले बताएको छ। सोही अनुसार ऐनको नियमावली बनाउन मन्त्रालय समिति गठनको तयारीमा छ। समितिले विभिन्न खेल संघ र सरकारवाला निकायसँग छलफल गरेर ऐनले उल्लेख गरे अनुसारको नियमावली बनाउनेछ। राष्ट्रिय फुटबल खेलाडी जस प्रिन्स कार्की नेपाली सेनाको सहसेनानी क्याप्टनमा बढुवा भएका छन्। 2072 सालमा सेनामा आबद्ध भएका प्रिन्स काभ्रे धुलीखेल नगरपालिका शंखुमा जन्मिएका थिए। फ्रेन्च क्लबका लागि ए डिभिजन खेलेका फ्रेन्चको त्यसपछिको यात्रा भने सेनातिर मोडिएको थियो।
खेल समाचारका साथमा अझै बम। अब मौसम आज देशभर सामान्य बदलिरही केही स्थानमा मेघगर्जन सहित वर्षा हुने र प्रदेश दुईका एक दुई स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 29.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस, वर्षा फाटफुट, अहिले बिहानको सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:12 भयो भने सूर्यास्त भरे साँझ 7:04 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपाको जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले हालै दिनुभएको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ताका विषयमा छलफल। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको 14 महाधिवेशन र मुलुकको पछिल्लो राजनैतिक अवस्थाका बारेमा छलफल हुँदै कोरोना भाइरसका शंकास्पद र संक्रमित व्यक्तिको उपचारका लागि अनुदान उपलब्ध गराउने सरकारको तयारी। आज हरिशयनी एकादशी, घर घरमा तुलसीको बिरूवा रोपिँदै नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि र विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या 1,05,00,000 नाग्यो। युरोपेली युनियनले 14 राष्ट्रका नागरिकलाई आजदेखि प्रवेश अनुमति दिने। यसका साथै बिहान 7 बजेको समाचार यहीँ पूरा हुन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।